वॉइस ऑफ अमेरिका वॉशिंगटन से हम आपके लिए प्रोग्राम पेश कर रहे हैं राउंड टेबल। ये प्रोग्राम नशे मुकर्रर है और आप पहले भी सुन चुके हैं।
ये वॉइस ऑफ अमेरिका है, प्रोग्राम राउंड टेबल के साथ मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ असफर इमाम। आज हमारा मौजू है सोशल मीडिया और सियासी और समाजी तकसीम। सामीन, लंबी तमहीद में नहीं जाता, सोशल मीडिया जहाँ राबतों का, मालूमात का और एक दूसरे के तस्वुरात से आगाही का ज़रिया बन रहा है, वहाँ पर यह फोरम सियासी और समाजी मामलों पर गहरी तकसीम भी ज़ाहिर कर रहा है। ये मामला या ये मुशाहदा सिर्फ पाकिस्तान के पस मंज़र में नहीं है, पूरी दुनिया में इस मौजू पर बात हो रही है। अमरीका में बिलखसूस इसके ऊपर रिसर्चेज हो रही हैं कि सोशल मीडिया किस हद तक तकसीम का सबब बन रहा है। इस पे हम बात करते हैं कि जहाँ ताल्लुकात उस्तवार हो रहे हैं, वहाँ ताल्लुकात टूट भी रहे हैं, घरों के अंदर दीवारें खड़ी हो रही हैं। सो सोशल मीडिया का बेहतर इस्तेमाल कैसे हो सकता है, तस्वुरात को बेहतर करना अलग बात है, लेकिन एक रिसर्च ये भी कहती है कि आम तौर पे सोशल मीडिया के अंदर लोग उन्हीं ग्रुप्स का, उन्हीं पेजेस का हिस्सा बनते हैं जो उनके अपने तस्वुरात से रगबत रखते हैं या उसके साथ उनका मेल होता है, और वो मुखालिफ बात सुनने की हिम्मत नहीं रखते हैं। सो बहुत सारे इसके पहलू हैं जिसके ऊपर हम बात करेंगे। हमें आज के इस सेगमेंट में, आज के इस प्रोग्राम में ज्वाइन कर रहे हैं अदनान खान काकड़, एडिटर हम सब, ये पाकिस्तान का सबसे बड़ा इस वक्त ऑनलाइन जर्नल कह लें, ऑनलाइन न्यूज़ एंड ब्लॉग वेबसाइट है। डॉक्टर सुहेल चीमा हमें ज्वाइन कर रहे हैं, बाय प्रोफेशन जैसे हमने कहा मेडिकल डॉक्टर हैं लेकिन न्यूयॉर्क बेस्ड हैं, सोशल मीडिया के ऊपर लिखते हैं, नए तस्वुरात नए ख्यालात, शायद अगर हम पाकिस्तान की ऑडियंस की बात करें वो इंजेक्ट करने की कोशिश करते हैं, क्या बैकलैश आता है, क्या फ़ेस करना पड़ता है, उनसे जानेंगे। डॉक्टर प्रोफेसर हुमा बकाई साहब हमारे साथ होंगी, ख़ुद भी सोशल मीडिया पे यूज़ कर दी हैं, इंटेलेक्चुअल हैं, एनालिस्ट हैं, और इसके बाद हम कुछ देर के बाद हमें मुख्तलिफ पॉलिटिकल पार्टीज़ के जो डिजिटल या उनके सोशल मीडिया विंग्स ऑपरेट करते हैं उनसे भी हम जानना चाहेंगे कि लीडरशिप कहती है कोई नई चीज़ें इंजेक्ट करने को, इस पोलराइजेशन को किस सोच के साथ वो आगे बढ़ते हैं। सो तमाम मेहमानों का बहुत शुक्रिया और खैर मकदम। अदनान काकड़ साहब, आपसे शुरू करते हैं, क्या सोशल मीडिया वाकईतन समाज को, सोसाइटी को मुनकसिम कर रहा है?
मेरी राय में ऐसा ही है, तकसीम हो रही है। इसमें एक वजह तो ये है कि हम, जैसा कि जिक्र हुआ है, कि इंतहा पसंदी की तरफ जा रहे हैं। जब हम आमने सामने बैठ के बात करते हैं, हमारा ना एक दूसरे के सामने एक शक्ति एहतराम का रिश्ता होता है, एक पुरानी रिलेशनशिप चली आ रही होती है, तो हम एक दूसरे की तल्ख बात लगे या गलत बात लगे उसको नज़रअंदाज कर जाते हैं। जबकि सोशल मीडिया के ऊपर हमारे सामने से स्क्रीन होती है, दूसरा शख्स नहीं होता, तो हम ताल्लुकात में, जो बातचीत में, मुकालमे में तल्खी आ रही होती है उसको नज़रअंदाज करके हम अपनी बहस जीतना चाहते हैं किसी भी कीमत पे, ख्वाह इसकी जैसे हमें पर्सनल रिलेशनशिप हमारी ख़राब हो। तो ये फैक्टर आ रहा है। दूसरे फिर सियासत में ट्रेंड आ गया है, खासतौर पर सियासत की वजह से मामला ज़्यादा ख़राब होते हुए देखने में आ रहा है, ये कि सियासत में ट्रेंड आ गया है कि लोग ना सियासी पार्टियां उसका जो वेपन के तौर पर यूज कर रही हैं, कि एक ग्रोह से दूसरे ग्रोह की नफरत को उभारा जाए, दोनों के हानियों को फिर हार्ड लाइन पे ये रवैया लाते हैं और एक दूसरे को बर्दाश्त नहीं कर सकते हैं।
ये बिल्कुल एक फैक्टर है, इसके ऊपर हम बात करते हैं। ये इवन पॉलिटिकल पोलराइजेशन अमेरिका के अंदर, यहाँ पे तो बड़े दिलचस्प कुछ सर्वेज भी हुए हैं, उनका हवाला मैं आगे चल के दूंगा। डॉक्टर हुमा बकाई साहबा, सोशल मीडिया आप खुद भी इस्तेमाल करती हैं, अनॉयड फील करती हैं इससे? बताया गया कि उनकी लाइन अभी ड्रॉप हो गई है। डॉक्टर सुहेल चीमा साहब, आपको किस तरह का मुशाहदा है सोशल मीडिया के ऊपर, कितनी मुख्तलिफ बहसें हैं, कितना तजाद है सोशल मीडिया का इस्तेमाल अगर कुछ जानने के लिए है, कि मुझे नहीं पता, अदनान खान काकड़ को अगर पता है, लेकिन मैं तो हर वक्त उनके साथ बहस करने पर तैयार बैठा हूँ, मैं तो उनकी कोई नई या मुख्तलिफ बात एक 10 सेकंड के लिए भी उसको कहना चाहिए कि मैं उस पर गौर ही नहीं करता, कि मैं उसको परखूँ अपने ख्याल के, तब सोचूँ कि उसमें लॉजिक है या नहीं है, हम लॉजिक नहीं देखते हैं।
देखें, मेरी नज़र में जो सोशल मीडिया पे जो डिस्कशन हैं, जो लोग भले मुख्तलिफ सियासी पार्टियों से जो ताल्लुक रखते हैं वो भी आके डिस्कस करते हैं, तो उसमें बहुत ऑफकोर्स डिस्कशन बहुत हीटेड होते हैं, बहुत ज़्यादा बहस व मुबाहसा होता है, लोग एक दूसरे के लिटरली बस छुरी और चाकू निकालने को, जैसे एक महावर्तन बोला जाता है, तैयार रहते हैं। लेकिन मेरा ख्याल से इसके लॉन्ग टर्म जो है ना बहुत ही अच्छे और पॉजिटिव इफेक्ट्स हैं, वो इसलिए कि हम उस जिस सोसाइटी से ताल्लुक रखते हैं उस सोसाइटी में बहस व मुबाहसे का रिवाज ही नहीं था. ये हम तो मतलब उस सोसाइटी से हमारा ताल्लुक है जहाँ पे वायलेंस बहुत शदीद किस्म का पाया जाता था, बल्कि अभी भी पाया जाता है कुछ इलाकों में, कुछ एरियाज ऑफ पाकिस्तान है वहाँ पे वायलेंस का ट्रेंड बहुत ज्यादा है. लेकिन जो शहरी इलाके हैं वहाँ पर ये बहस व मुबाहसे नहीं होते थे. देखिए आप अमेरिका में आप भी रहते हैं हम भी रहते हैं, यहाँ पे भी देखें पॉलिटिकल पार्टीज में प्रोलिफरेशन है, यहाँ पे भी उनके अंदर डिविजन है, वो एक नॉर्मल और बिल्कुल नेचुरल चीज है. उसमें कभी भी यूनिटी कभी भी नहीं आ सकती, ऐसा नहीं उसका पूरा मुल्क एक ही सियासी सोच के ऊपर खड़ा हो जाए. तो डिवीजन तो एक नॉर्मल चीज है, लेकिन उस डिवीजन को हम बातों के जरिए डिस्कशन के जरिए सॉल्व करने की कोशिश करते हैं, विच इज अ वेरी गुड थिंग, और इसमें कोई बुराई नहीं है. देखें आप मेरे पेज पे आते हैं, मेरे पेज पे हर सियासी पार्टी का जो नुमाइंदा है फेसबुक की फ्रेंड लिस्ट में मौजूद है. इसी तरीके से मजहबी, हालांकि मैं एक लिबरल और सेकुलर सोच का आदमी हूं, लेकिन बहुत सारे मजहबी लोग जो है वो मेरे पेज पे आके पढ़ते हैं और आके डिस्कशन में हिस्सा लेते हैं. मैं उनको अलाउ करता हूँ, और बल्कि ये होना चाहिए हमें जो अपने से, अगर ऐसा नहीं होना चाहिए जैसे जो कि मैंने जो एक ट्रेंड देखा है सोशल मीडिया पे, अगर मैं लिबरल हूँ सेकुलर हूँ तो मेरी फ्रेंड लिस्ट में 99% वही लोग होंगे जो लिबरल सेकुलर होंगे, और इसी तरीके से जो मजहबी लोग हैं उनकी भी फ्रेंड लिस्ट है, वो लोग अपने वही लोग ऐड करते हैं उनकी सोच से एग्री करते हैं.
जैसे मैंने तमहीद में कहा, बिल्कुल ये रिसर्च शो कर रही है कि आम तौर पे लोग उसी तरह के ग्रुप्स के अंदर बैठते हैं जो उनके तसव्वुरात को रिफ्लेक्ट करती है या जिसके साथ वो रेजोनेट करते हैं. सो इससे जो सीखने का अमल है वो तो ऑलरेडी बहुत उसके कम इम्कान रह जाते हैं, क्योंकि लोग उसी जगह जाके बैठते हैं जो उनके तसव्वुरात को पहले से वो जिसके वो कायल होते हैं. अच्छा, हमें थोड़ी देर के लिए फवाद चौधरी साहब ने ज्वाइन किया है, फेडरल मिनिस्टर फॉर साइंस एंड टेक्नोलॉजी. सोशल मीडिया के ऊपर बड़ी तफसील से वो बात करते रहे, तजावीज़ भी उन्होंने दी हैं जब वो इंफॉर्मेशन मिनिस्टर थे. चौधरी साहब बहुत शुक्रिया आपका. हम बात कर रहे हैं सोशल मीडिया का सियासी और समाजी सतह पर जो तकसीम का वो ज़रिया बन रहा है, सिर्फ पाकिस्तानी सोसाइटी की बात नहीं करें, अराउंड द ग्लोब इसके ऊपर गौर किया जा रहा है. आपके ख्याल में सोशल मीडिया, अब हमारे साथ अदनान खान काकड़ हैं, हम सब के एडिटर हैं, हमारे साथ डॉक्टर सुहेल चीमा साहब हैं, रिसर्चर हैं, ब्लॉगर हैं, बाय प्रोफेशन डॉक्टर हैं, न्यूयॉर्क बेस्ड हैं. आप ये बताइएगा कि सोशल मीडिया कितना तकसीम कर रहा है ख़ासतौर पे पाकिस्तान की सोसाइटी को, और हल क्या है इसका?
देखिए तकसीम तो सोसाइटीज़ में होती है, और डाइवर्सिटी जो है उसका तो कोई प्रॉब्लम नहीं है, और ये जो तकसीम है या डाइवर्सिटी है यही कौमों के लिए या किसी भी सोसाइटी के लिए आगे जाने का जरिया होती है, और डिफरेंस ऑफ ओपिनियन है उसमें कोई प्रॉब्लम नहीं है. लेकिन असल में ये जो सोशल मीडिया का जो मामला है, जो सालों पहले इसके ऊपर जिस तरह बर्ट्रैंड रसेल ने लिखा था या उसके बाद कई बेशुमार लोगों ने इसके ऊपर लिखा कि किस तरह से ये जो एक एक्सपोजर है हमारा, अनरेगुलेटेड एक्सपोजर, वो किस तरह से लोगों को तकसीम करेगा, यानी हेट स्पीच और फेक न्यूज, ये दो एरियाज जो हैं ये बहुत एक प्रॉब्लमेटिक हैं, और इनको रेगुलेट करने के लिए जो सारी दुनिया है वो इस वक्त रेगुलेशन के ऊपर गौर कर रही है और ला रही है. और अगर ये दो चीजें हम इसको टैकल कर सकें और इसके ऊपर एक हम ज्वाइंट एक किस्म का बन जाए, समझिए कि दुनिया का एक कंसेंसस हो जाए कि हमने सोशल मीडिया के ऊपर फेक न्यूज को और हेट स्पीच को नहीं होने देना, बाकी तो मेरा ख्याल है चलता रहेगा, कुछ नहीं बड़ा इशू नहीं.
यहाँ पे ये कहते हैं तो इसमें फ्रीडम ऑफ स्पीच कहीं कम्प्रोमाइज बहरहाल नहीं होनी चाहिए, आप इसे इत्तेफाक करते हैं?
देखिए ना, फ्रीडम ऑफ स्पीच जो है उसका जो दो चीजें है ना, एक है डिग्निटी, ऑनर और फ्रीडम ऑफ स्पीच, इन तीनों को इकट्ठा लेके चलना चाहिए. अब फ्रीडम ऑफ स्पीच में ये फ्रीडम ऑफ स्पीच तो नहीं होनी चाहिए कि आप किसी के को ह्यूमिलिएट करें विदाउट एनी अपने जाती किसी उसके लिए कॉज के लिए, और डेफिमेशन लॉज आपके उस तरह के ना हो, सोशल मीडिया यूज हो और आप उसको फिर जो है वो कर ना सके, उसको आप समझिए कि आप उसकी जो जो ऑनर है और डिग्निटी है उसको आप प्रिजर्व ना कर सके, और सोशल मीडिया इतना बड़ा हो जाए फ्रीडम ऑफ स्पीच के गाब में कि आपका जो एक, एक पूरा का पूरा जो पैराफ्रेज मीडिया है वही तबाह हो जाए.
तो डिफेमेशन लॉज में रुकावटें कहाँ पे हैं? आपके पास पावर है, बाकी सियासी जमातें भी इस मामले पे आपको सपोर्ट करने के लिए बजाहिर लगता है कि तैयार होंगी, क्योंकि वो सफरर हैं, वो इन चीजों को फेस करते हैं.
नहीं इसमें तो देखिए लॉज में तो कोई बड़ा प्रॉब्लम है ही नहीं है. प्रॉब्लम तो ये है कि यहाँ पर जो जुडिशरी है वो अपने खिलाफ जो खबर है उसको डिफेमेशन लॉ में वो ले लेते हैं और वो अपने खिलाफ खबर नहीं छपने देते. बाकी ताकतवर इदारे भी अपने खिलाफ कुछ नहीं होने देते. तो ले दे के ये जो सिविलियन इदारे हैं उनके और जो पॉलिटिशियंस हैं या ब्यूरोक्रेट्स हैं उनके ऊपर जो है वो चलती है और अदालतें को खास सीरियस नहीं है उसको डेफेमेशन को करने में. अदरवाइज उसका एज फार एज अगर आप टेक्स्ट देखें लॉ का वो वैसे ही है जैसा बाकी पूरी दुनिया में है. लॉज में तो कोई प्रॉब्लम नहीं है. इम्प्लीमेंटेशन एंड लैक ऑफ सेंसिटिविटी ऑन द पार्ट ऑफ द कोर्ट.
मैं ये चाहूंगा कि हमारे बाकी पैनलिस्ट की भी राय जरूर सुने. दो मिनट हमें मजीद दीजिएगा. अदनान खान काकर साहब, आपके ख्याल में हेट स्पीच, फेक न्यूज और फ्रीडम ऑफ एक्सप्रेशन उसके दरमियान जो एक थिन लाइन है उसको कैसे सेफ गार्ड किया जाए? क्या डिफेमेशन लॉज ही उसका बेहतर हल है? फवाद चौधरी साहब सोशल मीडिया को रेगुलेट करने की बात करते थे, उस पर एक बड़ा तूफान आ गया अगेन सोशल मीडिया के ऊपर. किस हद तक उनका ये वर्जन दुरुस्त है और आप क्या उसमें सजेस्ट करते हैं? काकड़ साहब, अदनान खान काकड़ साहब आप हमारे साथ हैं, आप मुझे सुन सकते हैं? जी लाइन पे हैं लेकिन उनकी आवाज़ नहीं पहुंच पा रही. डॉक्टर सुहेल चीमा साहब आप इसी सवाल को रिस्पॉन्ड कीजिएगा.
सवाल रिपीट करेंगे दोबारा?
जी सवाल यही कि ये जो हेट स्पीच और फेक न्यूज़ है सोशल मीडिया की तमाम तर फ्रीडम के बावजूद और डिफेमेशन के इसमें जो एक थिन लाइन है उसको कैसे सेफ गार्ड किया जाए?
लेकिन इसकी जो इसके ऊपर अमेरिका में बहुत ज्यादा डिस्कशन हो रहा है स्पेशली क्योंकि अपकमिंग इलेक्शन जो आ रहे हैं उसके हवाले से. मेरा ख्याल से इसका तो सारा कंट्रोल जो है वो सोशल मीडिया के जो सेंटर्स हैं जैसे फेसबुक हो गया, मार्क जकरबर्ग और ये सारे ट्विटर हो गया, जैक डॉर्सी, ये पूरी कोशिश करते हैं. और एक काफी हद तक अगर आप नोट करें पिछले चंद सालों के मुकाबले में आज जहां पे हम खड़े हैं इसमें कमी वाकई हुई है. कम्प्लीटली आप इसको एलिमिनेट नहीं कर सकते क्योंकि ये ह्यूमनली इम्पॉसिबल है. तो इसके ऊपर बहरहाल जैसे लॉस की जहां तक बात की है आजकल अमेरिका में इसके ऊपर बहुत ज्यादा डिस्कशन हो रहा है कि अमेरिकन एंटीट्रस्ट जो है वो इसको एक और चीज पे संजीदगी से गौर हो रहा है कि जैसे क्या कहते हैं फेसबुक जो है बहुत पावरफुल हो गया क्योंकि दे बेसिकली कंट्रोल मैसेंजर, व्हाट्सएप, इंस्टाग्राम और फेसबुक. चार मेजर जो सोशल मीडिया के आउटलेट हैं इज ओन एंड कंट्रोल बाय वन पर्टिकुलर ग्रुप. तो इसको इन मुस्तकबिल में या फ्यूचर में इसको कहते हैं कि इसको ब्रेक किया जाएगा. इसको तीन चार कंपनीज के अंदर जब इनका ब्रेकअप होगा तो उससे जाहिर सी बात है इन चीजों को कंट्रोल करने में मदद होगी. दैट इज द ओनली सोल्यूशन. अदरवाइज इस तरीके मौजूदा सूरत हाल में इसको कंट्रोल नहीं किया जा सकता.
अदनान खान काकड़ साहब.
जी जनाब. अच्छा इसमें ना बेसिकली हम सोशल मीडिया कंपनीज के बारे में जिस तरह रेगुलेशन ला रहे हैं पाकिस्तान में आ रहे हैं इसका नतीजा ये निकलेगा कि हमारा ये फ्रीडम ऑफ एक्सप्रेशन लाजमी मुतासर होगा इससे. हमारे ऊपर इस तरह के कानून आ जाएंगे कि शहरियों के लिए अपनी बात करना मुश्किल हो जाएगा. ठीक एक खौफ की एक जो एक फस्तायत की फिजा होती है ना जो कि हमारे एक कुछ डिक्टेटरशिप में मिलती है वो नजर आने लगेगी हमारे पास. इसका हल ये नहीं है कि आप फेक न्यूज के ऊपर यानी कंपनियों के साथ मिलकर पाबंदी लगाएं या गवर्नमेंट का बहुत कंट्रोल कर दें. इसके दो हल हैं मेरी राय के अंदर. एक तो जैसे फवाद चौधरी साहब ने बात की है कानून की, कानून को मौसर करें या फास्ट करें. साइबर क्राइम जो SIA का यूनिट है उसको ज्यादा फाल करें. अभी इसके मुतालिक शिकायत आती है कोई रिस्पॉन्स नहीं आता है, इसको फाल करना चाहिए. सेकंड तो ये सोशल मीडिया हमारी जिंदगी में आ गया, ये हमेशा रहेगा, जाएगा नहीं. तो हमें अपने तालीमी स्ट्रक्चर को इसके हिसाब से कुछ तब्दील करना चाहिए. इसमें हमें चीजें सिखानी चाहिए बच्चों को, नौजवानों को जो कि बड़े यूजर हैं सोशल मीडिया के, कि सोशल मीडिया पे बात करने के क्या तरीके हैं, क्या चीजें हैं जो मुसाइद में डाल सकती हैं, क्या चीजें हैं जो गैर कानूनी है.
एग्जैक्टली इसमें कोड ऑफ कंडक्ट है. फवाद चौधरी साहब के सामने ये भी मैं एक जुमला और ऐड कर देता हूँ. प्रेसिडेंट जब यहाँ पे थे बराक ओबामा दूसरी तीसरी क्लास के बच्चों के सामने गए चौधरी साहब, तो एक बच्चे ने कहा कि मैं आपकी तरह प्रेसिडेंट बनना चाहता हूँ, कोई एक एडवाइस दीजिए. प्रेसिडेंट ओबामा ने कहा कि सोशल मीडिया के ऊपर एक लफ्ज़ भी पोस्ट करते हुए हज़ार बार सोचना, एक बात. दूसरी बात, बाकायदा हम यहाँ पे सरकारी इदारों में आपने ये बात की थी और वो बात बड़ी मुश्किल और नई लगी थी पाकिस्तान के अंदर जब आपने ये कहा कि PTV के अंदर ये सरकारी मुलाजमीन सोशल मीडिया इस्तेमाल ना करें. हमें हफ्ते में एक रिमाइंडर ज़रूर आता है कि सोशल मीडिया के ऊपर आप अपनी ज़ाती राय नहीं दे सकेंगे, स्पेशली अगर आप किसी एंटिटी का हिस्सा हैं तो. सो क्या ये चीज़ें ट्रेनिंग लोगों की सरकारी इदारों के अंदर, स्कूलों के अंदर, इसका कोई प्लान है आपके सामने या आप सजेस्ट करेंगे? अगरचे ये डायरेक्ट आपकी उसमें मिनिस्ट्री या उसके अंदर नहीं आता लेकिन آپ پارٹی کے فیصلوں میں شریک ہوتے ہیں, سو ایسی کوئی تربیت کا پلان کیا جا سکتا ہے؟
دیکھیں یہ تو خیر تربیت تو ایک لارجر پارٹ کا حصہ ہے, اور وہ تربیت تو ہمارے جو فارمل میڈیا ہے اس کو بھی شاید سوشل میڈیا سے بھی زیادہ ضرورت ہے. لیکن اس وقت جو اصل ہمارا پرابلم ہے نا پاکستان جیسے ملکوں میں, یہ جس طرح سے آگے چیما صاحب نے کہا نا کہ وہ فیس بک وغیرہ خود ہی کر لیں گے دیکھ لیں گے, یہ دیکھیں یہ امریکہ میں تو وہ زیکربرگ صاحب کو بلا کے 13 گھنٹے سینٹ پوچھتی ہے تو کوئی اس کے اوپر بات بھی نہیں ہوتی ہے. پاکستان جیسے ملک میں ہمارے تو دیکھیے خود میرے کے اوپر ہر تیسرے مہینے تو قتل کے فتوے آ جاتے ہیں, اور کوئی نہ کوئی جو مولوی صاحبان ہیں وہ بیٹھ کے آپ کے سامنے جو ہے وہ ہیٹ سپیچ میں شروع کر دیتے ہیں. اب آپ بتائیے مجھے کہ ہم اس کے اوپر کیا کریں, اور جو پھر فیک بیانات جو بنا کے میری طرف سے یا جو پولیٹیکلی جو آپ ایکسپوزڈ لوگ ہیں ان کے بیانات ایک غلط طریقے سے پیش کیے جاتے ہیں, فیک نیوز بہت سارے لوگ ہوں. آپ نے دیکھا احسن اقبال صاحب کے ساتھ کیا ہوا, احسن اقبال صاحب کو جلسے میں جو ہے ان کو گولی مار دی اس بات کے اوپر وداؤٹ ریئلائزنگ کہ کیا ہوا. سلمان تاثیر صاحب کے ساتھ کیا ہوا, ان کی بات کو کسی نے سمجھا نہیں کچھ نہیں. اسی طریقے سے ابھی جب آسیہ بی بی کا معاملہ تھا اور انہوں نے ایک خبر لگا دی کہ ایک ڈینش امبیسیڈر جو ہے وہ ان کو چھوڑنے گئی ہیں کینیڈا, اور اس کے بعد ہمیں 14 دن ڈینش امبیسی بند کرنی پڑی اور جو سچ نہیں تھا. اب آپ مجھے بتائیے کہ اس طرح کے ایکسٹریم کیسز میں تربیت کا یا موریلٹی تو بعد کی بات ہے, بٹ وی ہیو ٹو ہیو ریگولیشن. آپ کہہ سکتے اس طرح سے لوگوں کی جانوں سے تو نہیں کھیل سکتے نا اس بات کے اوپر کہ نہیں جی
ریگولیشنز کا ماڈل آپ کے سامنے کیا ہے, کیونکہ جو سوشل میڈیا کمپنیز ہیں انہوں نے سنا ہے اطلاعات کے مطابق پاکستان کی گورنمنٹ کو باقاعدہ تھریٹ کیا ہے کہ اگر آپ اس نے ریگولیٹ کیا تو پھر ہم اپنے آپریشنز پاکستان میں بند کر دیں گے. وہ ریگولیشنز کا ماڈل کیا ہو سکتا ہے آپ کے سامنے؟
دیکھیے ریگولیشن کے اوپر بات چیت ہو سکتی ہے کہ اس پہ ایسی انتظام ہو کہ فریڈم آف ایکسپریشن متاثر نہ ہو, لیکن جو اصل بات یہ ہے کہ دیکھیے فار ایگزامپل یہاں پہ لبیک تحریک والوں کا جب چل رہا تھا تو فیس بک نے ہمارے ساتھ بہت تعاون کیا, ٹویٹر نے بھی کافی حد تک تعاون کیا, لیکن مسئلہ یہ ہوتا ہے کہ سنگاپور میں بیٹھ کے یا واشنگٹن میں بیٹھ کے آپ کو شاید اس کانٹینٹ کی جو ایک سینسٹیوٹی ہے اس کا احساس نہ ہو جو آپ اسلام آباد یا لاہور میں بیٹھ کے آپ کو ہو.
صحیح,
کوئی میکینزم تو لوکل ہی بنانا پڑے گا ان کو جس میں وہ اس کو جج کر سکے. پھر دوسرا اس کا جو ایسپیکٹ ہے وہ اکنامک, اس سال 6 ارب روپے کی ڈیجیٹل ایڈورٹائزنگ ہوئی ہے اور زیادہ تر شیئر اس کا فیس بک کے پاس گیا ہے. اب جو اگلے میرے خیال ہے میکسیمم 5 سے 7 سال میں جو یہ ایڈورٹائزنگ ہے یہ ٹیک اوور کر لے گی فارمل ایڈورٹائزنگ کو. آپ مجھے بتائیے کوئی ملک کیسے افورڈ کرے گا اتنے بڑے جو سیکٹر ہے اس کو ٹیکس کیے بغیر؟
یعنی یہ تو اس کے پولیٹیکل انفلوئنس کے اوپر بات ہو رہی ہے, ایون امریکہ جیسے ملک کے انتخابی نظام کے اوپر یہ چیزیں اثر انداز ہو رہی ہیں, وہ سیف گارڈ لگا رہے ہیں. پروفیسر ڈاکٹر ہما بکائی صاحب نے بھی ہمیں جوائن کیا ہے, ان کی رائے بھی لیتے ہیں. ہما بکائی صاحب ہمارے ساتھ, فواد چودھری صاحب موجود ہیں, فیڈرل منسٹر عدنان خان کاکڑ صاحب نے بھی جوائن کر رکھا ہے, ایڈیٹر ہم سب, اور ڈاکٹر سہیل چیما صاحب نیو یارک بیسڈ اسکالر ہیں. آپ کی رائے سوشل میڈیا کے بارے میں, یہ تقسیم کا کتنا ذریعہ بن رہا ہے, اور پھر چونکہ بات ذرا آگے چلے گی تو آپ کے خیال میں اس کی آزادیوں میں اور ڈیفیمیشن میں جو ایک باریک سا فرق ہے اس کو کیسے اس کا احترام ملحوظ خاطر رکھا جائے, اور اس کے لیے کیا ریگولیشن ضروری ہیں؟
دیکھیے میرا نہیں خیال کہ ہر چیز کا حل جو ہے وہ ریگولیشن ہوتا ہے, کیونکہ اسپیشلی جو پاکستان جیسی کنٹریز ہیں نا تو وی آر این اوور لیگسلیٹڈ اوور ریگولیٹڈ کنٹری, ہر چیز کے حوالے سے ہمارے یہاں لاز موجود ہیں, لیگسلیشن موجود ہے, اور ہم مزید لیگسلیشن کرتے جاتے ہیں, لیکن امپلیمنٹیشن ایک سیوک سینس, ایک سینس آف رسپانسبلٹی جو کلٹیویٹ ہوتی ہے سٹیزنری میں رسپانسبل سٹیزنشپ, اس کے حوالے سے شاید نہ ہم بات کرتے ہیں نہ ان چیزوں کو اہمیت دیتے ہیں. اسینشلی جب سٹیزن جرنلزم آیا تھا تو سٹیزن جرنلزم کے ساتھ یہ انڈرسٹینڈنگ بھی آئی تھی کہ جو ریگولیشن ہوگی وہ سیلف ریگولیشن ہوگی, اور میرے خیال ہے یہی دس از واٹ میکس سوشل میڈیا سو انٹرسٹنگ. آپ چوز کر سکتے ہیں کہ آپ کس کی بات سنیں گے, کس قسم کے گروپ کا حصہ ہوں گے, کیسے آپ فیک نیوز کو بھی ایکسپوز کریں گے. تو میں نہیں سمجھتی کہ مزید ریگولیشن اس کا حل ہے. میرا خیال ہے رسپانسبل حل ہے اور وہ ہو بھی رہا ہے. کچھ کنٹریز ہیں فار ایگزامپل جو نیدرلینڈ اسکینڈینیوین کنٹریز ہیں وہاں انہوں نے ایز ارلی ایز گریڈ 3 اب یہ کیریکولر میں چیز ڈالی ہے کہ آپ سیکھ لیں اس کو کیسے ڈیٹیکٹ کریں نا.
صحیح.
تو میرا خیال ہے کہ اس طرح کی چیزیں مزید ریگولیشن کی ضرورت نہیں ہے, مزید انفارمیشن کی ضرورت ہے, مزید انفارمیشن کو فلٹر کرنے کے طریقہ کار کو عام کرنے کی ضرورت ہے, ایکسپوجر کی ضرورت ہے.
Exactly. لیکن یہ تو ایک بڑا سبجیکٹ ہو گیا نا. یہاں پہ دیکھ رہے ہیں جو جرنلسٹ ہیں جو اس فیلڈ کے اندر موجود ہیں, جو کمیونیکیشن کی فیلڈ کے اندر موجود ہیں, سم ٹائمس ان کے لیے چیزوں کو فوری طور پہ انالائز کرنا, ان کے درست یا غلط ہونے کے بارے میں کوئی فوری فیصلہ کرنا کافی مشکل ہو جاتا ہے. ڈاکٹر چیما صاحب, آپ یہ بتائیے گا, اگین ٹریننگ ایجوکیشن, لیکن یہ تو بہت بڑا اور وسیع سبجیکٹ ہے, فوری طور پہ کیا کیا جائے, یہ آزادیاں بھی رہیں. اور
دیکھیں سب سے پہلی بات تو یہ کہ فیس بک سوشل میڈیا کی ریگولیشن اگر پاکستانی گورنمنٹ کرنا چاہتی ہے تو یہ کوئی نئی انہونی چیز نہیں ہے. آپ جا کے دیکھیں 20 فروری کو یو کے گورنمنٹ نے بھی یہی اقدام اٹھایا, انہوں نے جتنے بھی سوشل میڈیا آؤٹ لیٹ تھے ان کے ساتھ میٹنگ کی ہے اینڈ دے وانٹ ٹو انفورس دیئر اون کائنڈ آف جو ریگولیشن جو ہوتی ہیں وہ چاہتے, کیونکہ دیکھیں یہ ہیٹ اسپیچ ہو گئی یا اس طرح کے کانٹینٹ سوشل میڈیا پہ بہت زیادہ خطرناک حد تک پھیلتے جا رہے ہیں اور اس کا ہر کنٹری کے دیکھیں ہر ملک کا اپنا قانون ہے. جیسے فار ایگزامپل جیسے پاکستان ایک بہت ہی ریلیجیس اسلامک کنٹری ہے, وہاں پہ اگر کسی کو کوئی سیکولر لبرل آدمی کو اسلام کے خلاف لکھتا ہے تو گورنمنٹ کے پاس ہی پورا اس کا اختیار ہونا چاہیے کہ اس کی ریگولیشن کرے اور ان کو وہاں اس کی جو پولیفریشن ہے اس کو وہاں پہ بند کرے. تو یہ بالکل انہونا اقدام نہیں ہوا, جس سے کہ بہت سارے میرے لبرل اور سیکولر دوست جو اس پہ شور مچا رہے ہیں گورنمنٹ اس کو کیوں کنٹرول کرنا چاہتی ہے. اگر گورنمنٹ اس طرح کی چیز کو کنٹرول کرنا چاہتی ہے ان کا حق ہے, ہر گورنمنٹ کا اپنا ایک اصول ہوتے ہیں, اپنے ضابطے ہوتے ہیں, قاعدے ہوتے ہیں, وہ اسی حساب سے حکومت چلاتی ہے.
جو سوسائٹی کے اسٹینڈرڈز ہیں ان کو نہ چھیڑا جائے, اگر اگین دوسرے کی کچھار میں جا کے ان کو تنگ نہ کیا جائے. اور ایک اور موقف بھی درست ہے کہ یہ جو فیک آئی ڈیز بنی ہوئی ہیں, جو بندہ جو بات کر رہا ہے وہ اپنے چہرے کے ساتھ کرے, فیس بک کے اوپر ہے تو اس کا فیس بھی نظر آئے, پتا ہو کہ کون کیا بات کر رہا ہے, کیا چیز وہ انجیکٹر ہے. گفتگو کو آگے بڑھاتے ہیں. عدنان خان کاگر صاحب,
ایک چیز میں ایڈ کرنا چاہوں گا یہاں پہ, دیکھیں مسئلہ یہ ہے کہ پاکستان کی جو سوسائٹی ہے وہ ایک شدت پسند سوسائٹی بنتی جا رہی ہے, اور اس کی وجہ یہ ہے کہ اگر ہمارے جیسے ہم جیسے لبرل اور سیکولر لوگ ہیں ان کو مذہبی گروپوں سے اگر ہمیں اعتراض ہے ان پہ ہم بہت زیادہ تنقید کرتے ہیں, لیکن ہماری تنقید کے اندر بھی موڈریشن ہونی چاہیے, اس میں ہم بھی ایک شدت پسند بن جاتے ہیں
دونوں طرف. لیکن آپ نے پاکستان کی سوسائٹی کی بتائی ہے, میں اگین یہاں پہ ایک یونیورسٹی کی ریسرچ ہے, ڈیوک یونیورسٹی کا, دو جگہوں پہ حوالہ دوں گا, ایک ابھی اور ایک آگے چل کے. وہ یہ کہتے ہیں کہ ایک گروپ نے پروفیسرز کے 100 اسٹوڈنٹس جو ہیں وہ 100 ڈیموکریٹ اور 100 ریپبلکن, ان کو باقاعدہ ہائر کیا, ان کو پے کیا اور کہا کہ وہ اپنے مخالف گروپ کی جو ٹویٹس ہیں ان کو وہ ری ٹویٹ کرے گا. اور ایک مہینے کے بعد جب اس گروپ کو بٹھایا گیا تو وہ کہتے ہیں کہ جو سیکولر تھے یا لبرل تھے یعنی ڈیموکریٹ تھے وہ ڈیموکریٹ ہی تھے, اور جو کنزرویٹو تھے وہ پہلے سے بھی زیادہ سخت کنزرویٹو ہو چکے تھے. اور ایک اور ریسرچ یہ کہتی ہے کہ اس ملک کے اندر, امریکہ کے اندر, پہلے 10% ایسے لوگ تھے جو کسی ایک نظریے کے ساتھ بڑی شدت کے ساتھ جڑے ہوئے تھے, اب یہ ریشو پچھلے 10 برسوں میں سوشل میڈیا کے آنے کے بعد 20% تک چلا گیا ہے. یعنی جو مکسڈ تھاٹس والے تھے جن کے اندر برداشت تھی وہ تعداد, وہ ریشو کم ہوا ہے. کاکڑ صاحب یہ بتائیے گا کہ پولیٹیکل پارٹیز, فواد چودھری صاحب تھے وہ خود اس بات کو مانتے ہیں, لیکن سیاسی جماعتیں, ان کو یہ حق تو دیا جا سکتا ہے کہ وہ اپنا پولیٹیکل میسج اس کے لیے یہ پلیٹ فارمز استعمال کریں, لیکن وہ بذات خود دوسری پارٹیوں کو وکٹمائز کرتے ہوئے, شدت جو ہے وہ انڈیلتے ہوئے اور اس کو ایجوکیٹ کرتے ہوئے وہ نظر آتی ہیں. سو جن لوگوں نے فکس کرنا ہے, اگر وہ مسئلے کی وجہ ہوں تو کون فکس کرے گا؟
اس میں بات صحیح آ جاتی ہے اجتماعی شعور کی. اگر آپ لوگوں کی تربیت کر رہے ہیں, ان کو بتا رہے ہیں کہ جو فیک نیوز کا آپ اس طرح فلٹر آؤٹ کر سکتے ہیں, مکالمے کے یہ آداب ہوتے ہیں, منطقی سوچ یہ ہوتی ہے, منطقی دلائل یہ ہے, اگر سوشل میڈیا استعمال کرنے والے جانتا ہو, ٹھیک ہے, تو ایسے جو ہیٹ موگرز ہیں جو کہ پروپیگنڈا اس طرح کر رہے ہیں ان کو خود پکڑ سکتے ہیں, اس کا اپنا ذہن اس کا فلٹر ہوگا, اپنی تربیت سے وہ جان سکے گا کہ کیا غلط پتہ بات بتائی جا رہی ہے, کیا درست بات ہے. تو اس میں سب سے امپورٹنٹ فیکٹر تربیت ہی ہے ہمارے لیے, ٹھیک ہے. اچھا دوسرے نمبر پہ آ جاتے ہیں, جو سوشل میڈیا کے ریگولیشنز کی بات ہو رہی ہے کمپنی میں, کمپنیز کی بات پہ فواد چودھری صاحب کی ٹھیک ہے کہ ٹیکس وغیرہ کے ذریعے باقی چیزوں کے معاملے میں ہم نے انہیں اپنے قانون قوانین کے اندر لانا ہے, اس میں جو اعتراض اٹھایا جا رہا ہے جو فریڈم آف اسپیچ کے نام پہ, وہ جیسے کہ یہ ہے کہ جس طرح یہ شہریوں کی تفصیلات مانگ رہے ہیں کہ اور کسی بھی وہ ایک ان کے ایک آفیسر ہوگا جو کوئی بھی حکم دے گا کہ جو کہ 6 گھنٹے یا 24 گھنٹے کے اندر کمپنی نے ماننا ہوگا, جس کے لیے کوئی اپیل نہیں ہے, کوئی پراپر پروسیجر نہیں ہے, وہ خطرناک چیز ہے. یہ مسئلہ ہمارا ادھر آ رہا ہے,
وہ فریڈم آف اسپیچ کی طرف چلا جاتا ہے, وہاں پہ گدگنے لگ جاتی ہیں. چند سیکنڈ کی بریک, بریک کے بعد واپس آتے ہیں اپنے تینوں پینلسٹ ڈاکٹر ہما بکائی اور سب سے یہ پوچھتے ہیں کہ آپ جو اپینین میکر ہیں, جن کی فالوئنگ ہے, جو بات ہم یہاں پہ کر رہے ہیں کہ لوگوں کو ایجوکیٹ کیا جائے, کوڈ آف ایتھکس, کوڈ آف کنڈکٹ, اور لوگوں کو سمجھایا جائے کہ سوشل میڈیا کے استعمال کے آداب کیا ہیں, تو کیا ہم ایسی سافٹ باتیں بہتر انداز میں بتا سکتے ہیں, ہم ایجوکیٹ کر سکتے ہیں لوگوں کو؟ ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
یہ وائس آف امریکہ ہے, پروگرام ہے راؤنڈ ٹیبل, میں ہوں اسد حسن اور پروڈیوسر ہیں اسفر امام. بات ہم کر رہے ہیں سوشل میڈیا اور سیاسی اور سماجی تقسیم کے اوپر. ڈاکٹر پروفیسر ہما بکائی صاحب ہمارے ساتھ موجود ہیں, ڈاکٹر سہیل چیمہ صاحب نے ہمیں جوائن کر رکھا ہے, اور عدنان خان کاکڑ نے, فواد چودھری صاحب ہمارے ساتھ تھے لیکن ابھی وہ چلے گئے ہیں. ہما بکائی صاحب, یہ سوشل میڈیا کے اوپر باقاعدہ ڈیبیٹس بہرحال جنم لیتی ہیں, سم ٹائم کوئی واقعہ اس کا سبب بنتا ہے, کوئی خاص دن اس کا حوالہ بنتا ہے, لیکن انجیکٹ کر سکتے ہیں جو سوشل میڈیا پلانر ہیں, جو اوپینین بناتے ہیں یا اثر انداز ہوتے ہیں, یہ جو باتیں ہم کہہ رہے ہیں, اگر یہ 10 دن پاکستان میں یہی بحث ہو جو پچھلے 10 دن ایک اور بحث ہوتی رہی ہے, تو کافی ایجوکیشن نہیں ہوگی, اس پہ تو شاید اتنی اختلاف کی گنجائش بھی نہ ہو. کیا کہیں گی, کیا یہ انیشیٹو آپ جیسے لوگوں کی طرف سے آنا چاہیے, عدنان خان کاکڑ کی طرف سے آنا چاہیے, ڈاکٹر سہیل چیمہ اور ہما بکائی کی طرف سے نہیں آنا چاہیے؟ جی ہما بکائی صاحب, ہما بکائی صاحب آپ ہمارے ساتھ ہیں, لائن پہ ہیں لیکن ان کو ہماری آواز نہیں پہنچ پا رہی. ڈاکٹر سہیل چیمہ صاحب
جی, سوال دوبارہ ریپیٹ کریں گے آپ؟
کہ سوشل میڈیا پہ بحثیں جنریٹ ہوتی ہیں, جنم لیتی ہیں, سو جو سوشل میڈیا یوزر ہیں کیا وہ ایسی مثبت اور تعمیری بحثیں شروع نہیں کر سکتے کہ لوگوں کو تعلیم ملے, ایجوکیٹ ہوں؟ بڑے بڑے پیجز ہیں جس کے اوپر ملینز سبسکرائبرز ہیں, ان کا رول نہیں بنتا؟
دیکھیں آپ کے سوال کا جواب میں اس طرح دوں گا, میرا میں آپ سے سب سے پہلے تو اختلاف کے سوال سے اختلاف کروں گا. میرے خیال سے یہ بحثیں سوشل میڈیا پر ہی ہو رہی ہیں, مین اسٹریم میڈیا پہ تو یہ بحثیں ہوتی ہی نہیں ہیں. ہمارے ملک کے اندر جو سب سے مثبت اور تعمیراتی ڈسکشن اس وقت سوشل میڈیا پہ ہو رہے ہیں وہ مین اسٹریم میڈیا پہ نہیں ہوتے. آپ مین اسٹریم میڈیا اٹھا کے دیکھیں, سوائے سیاسی ڈسکشنز کے دوسرا کوئی پروگرام ہی نہیں ہے وہاں پہ. وہاں پہ تو اگر کرکٹ کے میچز آ رہے تو اس کے علاوہ ہر 90% تو وہاں پہ سیاست کے اوپر ڈسکشن ہوتا ہے. یہ جو ڈسکشن ہم لوگ سوشل میڈیا پہ کرتے ہیں, سوسائٹی کے جو ایشوز ہیں, سوسائٹی کے جو پرابلمس ہیں, اس میں مذہب سے لے کے سائنس سے لے کے اسپورٹس, ہر چیز تو سوشل میڈیا پہ ہوتی ہے. آپ کے پاکستان کے اندر اگر آپ سوشل میڈیا نکال دیں تو وہاں کے عوام کے پاس تو کچھ انفارمیشن ہے ہی نہیں. اور مجھے تو اتنی شدید مایوسی اور حیرت ہوتی ہے کہ جو کام ہمارے مین اسٹریم میڈیا کو کرنا چاہیے وہ ہم جیسے لوگ بیٹھ کے سوشل میڈیا پہ کرتے ہیں. جو انفارمیشن ہم یہاں پہ شیئر کرتے ہیں وہ مین اسٹریم میڈیا پہ تو بڑے سے بڑا جو جرنلسٹ ہے اس کو نہیں پتا. میں نے کل ہی اس کے اوپر ایک آرٹیکل لکھا تھا, میں نے یہ لکھا تھا کہ مجھے تو افسوس اس بات کا ہے کہ ہمارے جو مین اسٹریم میڈیا کے مالکان جو ہیں ان کی سوچ بھی اتنی سب اسٹینڈرڈ کی ہے کہ انہوں نے اپنے جو پروگرامز کا اسٹینڈرڈ اتنا بلو کر دیا ہے, سوائے 2-4 لوگوں کو بلا کے سارا دن سیاست کے اوپر ڈسکشن اور اس کے بعد ایک دوسرے کی لڑائیاں اور اس کے بعد وہ سمجھ گئے ہمارا جو ہے کام پورا ہو گیا. آپ امریکہ میں رہتے ہیں, ہم لوگ دیکھتے ہیں سارے دن یہاں پہ ہر ٹاپک کے اوپر آپ کو ڈسکشن ملیں گے, انفارمیشن ملے گی, پروگرام ملیں گے اور عوام کو اویئرنیس ملے گی.
ڈیفرنٹ چینلز ہیں, دس از سو انفارچونیٹ کہ صرف سیاست اور صرف مذہب اس کے اوپر سب کچھ چلتا ہے. ڈاکٹر صاحب آپ کیا کہیں گے, آپ کی گفتگو سے ہم بہت لرن کرتے ہیں, کئی دفعہ خیالات ایک دوسرے سے بہت مختلف ہوتے ہیں, لیکن میں ایمانداری سے کہتا ہوں کہ میں عدنان خان کاکڑ سے لرن کرتا ہوں بہت سارے ایشوز کے اوپر, بالکل مختلف رائے ہونے کے باوجود. ایسے کتنا ریشو ہے, جیسے میں نے ابتدائی میں کہا نا, باقاعدہ ریسرچ بیس کہا کہ لوگ اپنی سوچ نہیں بدلتے, 99% کیسز میں لوگ کہتے ہیں کہ وہ جس خیالات کے ہوتے ہیں وہ اسی گروپ کو سبسکرائب کرتے ہیں, وہ اسی گروپ میں بیٹھے ہوتے ہیں, وہ وہی باتیں سننا چاہتے ہیں جو وہ کہنا چاہتے ہیں. سو اس میں آپ کا مشاہدہ کیا رہا ہے؟ ایک بات برداشت کتنی ہے مخالف نظریے کو, مخالف بات کو سننے کی, دوسری بات, اور تیسرا یہ کہ مذہب اور سیاست کے علاوہ کیا کچھ بھی دلچسپی کے لائق نہیں ہے, خاص طور پہ پاکستانی آڈینس میں, پاکستانی سوشل میڈیا یوزرز کے لیے؟
دیکھیں, سب سے آخر سے میں شروع کرتا ہوں, مذہب اور سیاست سے زیادہ پاکستانی آڈینس کے لیے سیکس دلچسپی کا باعث ہے. یہ جو ہمارے ویوز آتے ہیں گوگل سے اور سٹیٹس آتے ہیں, ان کی روشنی میں آپ کو بتا رہا ہوں.
جی
ٹھیک, تو یہ ساری دنیا میں ٹرینڈ ہے, یہ صرف پاکستان میں نہیں ہے جہاں تک مجھے علم ہے.
صحیح.
ٹھیک, اچھا اس کے بعد ہم آتے ہیں کہ برداشت کے معاملے پہ. جہاں تک میری رائے ہے, جس کے میں درست ہونے کا اصرار نہیں کرتا ہوں, وہ یہ ہے کہ اب ہمارے پاس اسکول جو ایک بہت اچھا ادارہ ہوتا تھا وہ ختم ہو چکا ہے. اب ہمارے پاس آپ کہہ لیں کہ ڈپلوما مل بن گئی ہے. پہلے اسکول میں ہوتا تھا, آپ میچ بھی کھیلتے تھے, مختلف کھیلوں کے میچ ہوتے تھے, آپ کے پاس ڈرامہ سوسائٹی ہوتی تھی, باقی چیزیں ہوتی تھیں, طلبا تنظیمیں بھی تھیں جو آپس میں تقاریر کرتی تھی, باقی تقاریری مقابلے ہوتے تھے, ایک دوسرے کے مخالف نقطۂ نظر کو نا ہم آمنے سامنے بیٹھ کے بات کرتے تھے, برداشت کرتے تھے. کھیل میں ہار جیت ہوتی تھی, ہمیں ہار جیت کا عادی ہو گئے تھے ہم. سوشل میڈیا کے مکالمے میں کیا ہوتے ہیں, ہم صرف جیت کے عادی ہیں, ہم صرف جیتنا چاہتے ہیں, خواہ کوئی بھی اس کی پرائز ہمیں ادا کرنی پڑے. ٹھیک ہے, تو ایک مکالمے کا جو بہترین ہمارا ایک ادارہ تھا اسکول, وہ ہماری جو نمبر کی دوڑ ہے اس نے ختم کر دی ہے.
صحیح.
اچھا, تیسرے نمبر کے اوپر سے بات آتی ہے ہماری کہ اس میں کیا ہم کر سکتے ہیں. بات وہی آ جائے گی کہ ہمیں تعلیمی جو اپنا نظام ہے اس پہ توجہ دینی ہوگی, ورنہ ہماری صورتحال خراب سے خراب تر ہوتی جائے گی, انتہا پسندی بڑھتی جائے گی. ابھی آپ اور میں اور چیوا صاحب ہم پرانے اسکول کے لوگ ہیں, ہم نے پرانے زمانے کے اسکول میں پڑھا اور دیکھا ہوا ہے. چیوا صاحب جیسے جس سیاسی پارٹی کو سپورٹ کرتے ہیں, کسی زمانے میں اس کا سپورٹر ہوتا تھا, اب نہیں ہے. لیکن ان کی بات میں دیکھتا ہوں, کچھ دنوں پہلے مجھے کچھ زیادہ یہ ان کی پوسٹیں ناگوار گزر رہی تھی, میں نے ایک مہینے کے لیے ان کو سائلنٹ کر دیا. مہینے کے بعد میں دوبارہ ان کی پوسٹیں پڑھا, مجھے بہت اچھی لگ رہی ہیں, حالانکہ وہ میرے سیاسی نظریے سے مختلف
ہیں.
یہ چیز کہاں سے آئی ہے؟
اور مجھے بھی کہنے دیجئے کہ عدنان خان کاکڑ کی کئی باتوں سے میں اتفاق نہیں کروں گا, لیکن میں اس کی 100% طرز تخاطب, طرز تحریر اور بات کہنے کے آہنگ اور ڈھنگ سے میں ہمیشہ امپریس ہوتا ہوں اور میں بہت لرن کرتا ہوں. کم از کم یہ چیز تو آ جائے نا, جہاں پہ ہم تعظیم بھی کریں, ایک سینئر کا بھی احترام کریں اور اس چیز کو دیکھیں کہ کیا ہم کوئی بہتری کا سبب بن رہے ہیں یا نہیں. چیما صاحب, آپ یہ بتائیے گا کہ ہم اپنے تصورات کے ساتھ ہی کیوں وابستہ رہنا چاہتے ہیں؟ کیا ہم اس میں تھوڑے سے بھی فلیکسیبل ہو سکتے ہیں کہ ہم کسی دوسرے کی بات کو, بات کہنے کے ڈھنگ کو سنیں, سمجھیں اور پرکھیں؟
دیکھیں, جیسے میں نے آپ کو شروع میں ابھی ڈسکشن میں بولا تھا کہ ہم جو لبرل لوگ ہیں, ہمارے اندر بھی شدت پسندی کے جو ڈی این اے ہے نا, وہ بہت زبردست طریقے سے موجود ہے. ہمیں بھی اپنے رویے کو تبدیل کرنا چاہیے اور اپنے اندر جو ہے اس کے اندر تبدیلی لانی چاہیے. اور دیکھیں, پڑھا لکھا انسان وہ نہیں ہوتا جس کے پاس ڈگری ہوتی ہے, پڑھا لکھا انسان وہ ہوتا ہے جو اپنے اندر وقت کے ساتھ اپنے اندر چینج لے کے آئے, اور نہ صرف یہ سمجھے کہ میں عالم فاضل ہوں, دوسروں سے لرن کرے. اور دیکھیں, سوشل میڈیا پہ ہم یہی تو کر رہے ہوتے ہیں سارا دن بیٹھ کے, جو ڈسکشن ہوتے ہیں اس میں ہمارا بھی لرننگ ہوتی ہے. میں خود جو ہے لوگوں کی شدید, میرے جو آپ دیکھتے ہوں گے جو پوسٹیں ہوتی ہیں, بعض دفعہ وہ اس میں بہت زیادہ ہیٹڈ ڈسکشن ہوتی ہے, لیکن میں لوگوں کو الاؤ کرتا ہوں, انکلوڈنگ جو گالیاں پکتے ہیں, میں گالیاں تک ان کو رہنے دیتا ہوں, تاکہ اس سے کیا ہوتا ہے کہ دوسرے لوگ جو ہیں وہ بھی دیکھیں اور لرن کریں, دیکھیں کہ یہ جو ڈسکشن ہوتی ہے اس میں کون صحیح ہے کون غلط ہے. تو ہمیں اپنے اندر کی جو اصلاح ہے وہ بھی ہر ایک کے لیے لازمی ہے, اور یہ بہت امپورٹنٹ چیز ہے اگر آپ اپنے آپ کو یا سوسائٹی کو بدلنا چاہتے
ہیں. ایک اور بات ہمیں بتائیں ڈاکٹر صاحب, کیا ایسا تو نہیں ہو رہا کہ یہ غلطی ہو رہی ہے اوپینین رکھنے والوں سے کہ وہ سوشل میڈیا کو مکالمے کا پلیٹ فارم بنا رہے ہیں؟ کیا یہ سوشل میڈیا اس کے لیے بنا ہے؟ اس کی جو بنیاد ہے, اس کی جو اساس ہے, وہ اس کے لیے معاون ہے, موافق ہے؟
میرا خیال سے تو یہ بالکل اس میں کوئی مذائقہ نہیں ہے, اور یہ جو جس طرح کے ہم ڈسکشن کرتے ہیں, جس خاص طور پہ پاکستانی سوسائٹی کے اندر جو ڈسکشن ہوتے ہیں, یہ بہت ہی ہیلتھی ہے. لانگ اس کا لانگ ٹرم بہت ہی اچھا اور پازیٹیو افیکٹ ہمیں نظر آئے گا. کیونکہ دیکھیں ہم لوگ یہ سمجھتے ہیں کہ چیزیں اگر میرے لکھنے سے کوئی فرق نہیں پڑے گا, یہ غلط ہے. ہر آدمی کے لکھنے سے اس کی اگر بات یا اس کی سوچ صحیح ہے تو لوگ اس کا امپیکٹ لیتے ہیں. مثال کے طور پہ آپ میری پوسٹوں پہ دیکھیں, میں بہت سے لوگوں کو جانتا ہوں جو مجھے ان باکس کرتے ہیں کہ آپ کی باتوں سے ہم بہت لرن کرتے ہیں. اور آپ خاص طور پہ وہ لوگ جو مذہبی ہوتے ہیں, کیونکہ دیکھیں میں کسی کو یہ نہیں کہتا کہ آپ مذہب چھوڑ دو یا اسلام غلط ہے. میرے نزدیک سارے مذاہب ایک جیسے ہوتے ہیں, ہمیں ریسپیکٹ کرنی چاہیے. لیکن مذہب کی جو دقیانوسی ہے, مذاہب کے جو آرتھوڈاکسیز ہیں, اس کے اوپر بات ہونی چاہیے. کیوں نہیں,
اور دوسرے سماج کے بارے میں بھی معلومات. میں کل ہی آپ کا بلاگ فیس بک بلاگ میں اس کو کہوں گا, میں نے اپنی ایک ٹرم فیب بلاگ کے نام سے ایجاد کی ہوئی ہے, دیکھ رہا تھا کہ شاید پاکستان میں یا اس دنیا میں بیٹھ کے مغرب کے بارے میں اور خواتین کے بارے میں سوچا جاتا ہے کہ شاید وہاں بالکل مدر پدر آزادی ہے, اینڈ دے آر اوپن ٹو آل, اور بالکل ایسا نہیں ہے, بالکل ایسا نہیں ہے. اور وہاں پہ بالکل
جی ہاں, وہی میں نے کل اسی لیے لکھا تھا کہ میں نے وہ پچھلے دنوں جو خلیل الرحمان کا جو واقعہ ہوتا, اس پہ جو میں نے پوسٹیں بنائی تھی, ان کے ڈسکشن ہوئی تھی, اس میں بہت سارے لوگوں کی میں پوسٹیں پڑھ کے شدید حیران پریشان کہ مغرب کے بارے میں ہمارے ملک کے اندر کتنی غلط انفارمیشن دی گئی ہے, اور مجھے نہیں سمجھ میں آتا کہ لوگوں نے اس طرح کی سوچ کیسے ڈیولپ کر لی کہ مغرب کے اندر ان کے نزدیک ہر عورت جو ہے وہ بالکل ایک طرح سے پروسٹیٹیوٹ ہے, اس کو آزادی ہے, وہ اپنے جسم
اور اس کی کوئی اخلاقی ویلیوز کا حقدار نہیں ہے اس کے سامنے.
بالکل وہاں پہ مطلب میری سمجھ, یہ وہ چیزیں ہیں جو میڈیا پہ ڈسکشن ہونی چاہیے. دیکھیں سوشل میڈیا پہ تو ہم کر لیتے ہیں, لیکن مین اسٹریم میڈیا کی ریچ بہت زیادہ ہے. شام کو 8 بجے اگر یہ ڈسکشن آپ ٹی وی پہ مین اسٹریم میڈیا پہ رکھیں گے مغرب کے بارے میں, ان کی اخلاقی ویلیوز کے بارے میں بتائیں کہ اس قدر آگے ہے, تو لوگ کچھ لرن کریں گے,
یقین کریں کہ شاید پاکستان میں لوگوں کے لیے سمجھنا بھی یہ ممکن نہ ہو. ہم پولیٹیکل سائنس کے پہلے صفحے پہ پڑھتے تھے کہ جو شخصی آزادیاں ہیں اس کا تصور بھی کرنا تیسری دنیا کے لیے ممکن نہیں ہے. میں اس موضوع پہ بھی کہتا ہوں کہ جو لوگ ہمیں سن رہے ہیں ان میں سے میجورٹی کے لیے شاید اس کا تصور بھی ممکن نہیں جو ہم یہ بات کر رہے ہیں, کہ یہاں پہ اگر انسانی تعلق, مرد عورت کے تعلق کی اگر بات کی جائے, تو جو اخلاقی کہنا چاہیے کہ قدریں یہ لے کے چلتے ہیں بنا شادی کے بھی, یعنی جب وہ فرینڈ شپ ہے تو اس کے اندر بھی بہت ایک دوسرے کے اوپر کہنا چاہیے کہ آنر کرتے ہیں, اور اس رشتے کو اور اس میں کوئی اور نہیں آتا, بےمانی کا ان سے نہ ہونے کے برابر ہے. کاکر صاحب آپ یہ بتائیے گا, سوشل میڈیا یہ مباحث کا, بحثوں کا بہتر پلیٹ فارم ہے, غلط جگہ پہ دستک دی جا رہی ہیں, رویے بدل سکتا ہے, یہ ٹکراؤ ہے کیا ہے؟
دیکھیں بحث سے نا کوئی قائل نہیں ہوتا ہے, ٹھیک ہے, یہ چیز تو میرا خیال ہے ہم سب اس چیز پہ متفق ہوں گے. یہ کبھی نہیں ہوا کہ ہم نے بحث شروع کی ہے, آدھے گھنٹے کی ہے, دو گھنٹے کی ہے, پانچ گھنٹے کی ہے, اور ایک آدمی دوسرے کو اپنے موقف سے قائل کر کے ہٹاؤ. لیکن یہ ہوتا ہے کہ ہم نے جو آدھے گھنٹے بھی بات کی ہے نا, اس میں آپ نے جو مجھے پوائنٹ بتائے ہیں جو میرے موقف کے خلاف ہیں, میرے ذہن میں رہیں گے, ان کو میں سوچتا رہوں گا. ہو سکتا ہے سال کے بعد اس بحث کے نتیجے میں میرا ذہن تبدیل ہو جائے,
صحیح,
ٹھیک ہے, آپ کی بات میری سمجھ میں آ جائے, آپ کی بات کو ذہن میں رکھے, میں دنیا کو ارد گرد دیکھ رہا ہوں, چیزیں پڑھ رہا ہوں, لوگوں کو دیکھ رہا ہوں, تو پوائنٹ مجھے سمجھ میں آ جائے گا جو کہ بحث کے دوران نہیں آیا تھا. تو اس لحاظ سے نا ہماری تبدیلی آ رہی ہے,
صحیح,
چیزیں بدل رہی ہیں, سوشل میڈیا کے فائدے ہمیں ہو رہے ہیں.
ایک ریسرچ یہ کہتی ہے کہ یہ جتنی مباحثیں ہیں یہ عام طور پہ, یہاں پہ یہ میں گئے اسی ریسرچ کی بات کر رہا ہوں یہاں پہ, کہ یہ تھوڑا سا تعصب اور تھوڑی سی تنگ نظری کی طرف لے کے جا رہی ہیں. آپ کی آپ کا مشاہدہ؟
دیکھیں یہ نا وقتی طور پہ تنگ نظری اور یہ انتہا پسندی, شدت پسندی آ رہی ہے رویوں میں, لیکن جب ہم لانگ ٹرم میں دیکھیں گے تو میرا خیال ہے کہ یہ تنگ نظری کو ختم کرنے کا سبب بنے گا.
صحیح,
اب ہمارا رول یہ ہے
کم از کم یہاں پہ آپ اور ڈاکٹر چیمہ صاحب ایک نقطۂ نظر پہ ہیں. ڈاکٹر چیمہ صاحب بھی اس میں آپٹیمسٹ ہیں کہ تبدیلی آئے گی اسی انہی مباحثوں سے, انہی تکرار سے جو ہے وہ لوگ ایک نئی سوچ کی طرف جائیں گے.
دیکھیں اس کے علاوہ کوئی اور طریقہ نہیں ہے, کوئی اور آپشن نہیں ہمارے پاس. یہ ڈسکشن جو ہیں یہی اسی نے ہمارا معاشرے کو بدلنا ہے. اور آپ یقین جانیں میں خود نوٹ کر رہا ہوں کہ ہمارا معاشرہ بدل رہا ہے. اب میں نے لوگوں کے رویوں میں جب میں تو دیکھیں 10 سال سے سوشل میڈیا پہ لکھتا چلا آ رہا ہوں, وہ باتیں جو میں پہلے لکھتا تھا لوگ برداشت نہیں کرتے تھے, اب میری باتوں کو لوگ نہ صرف برداشت کرتے ہیں بلکہ اس کو آ کے ایگری کر رہے ہوتے ہیں. تو یہ صرف اور صرف ممکن اسی صورت میں ہوا کہ ہم نے اس سوشل میڈیا پہ لوگوں کی سوچ بدلی ہے. کاکڑ صاحب کی میں بات سے بالکل ایگری کرتا ہوں کہ جب آپ ڈسکشن میں کوئی چیز لکھتے ہیں اس ٹائم پہ اگلا شخص جو ہے وہ ایگری نہیں کرتا, لیکن اس کے بعد جو دوسرے پیج پہ جاتا ہے وہاں پہ بھی وہ دوسری بات پڑھتا ہے, وہی سیم چیز پڑھتا ہے, تو اس کی سوچ جو ہے وہ ری انفورس ہوتی ہے. اور انسان کی سوچ بدلتی اسی وقت جب اس کو ری انفورسمنٹ ملتی ہے.
جی جی, ہمارے ساتھ رہیے گا. ڈاکٹر سہیل چیمہ صاحب ہمارے ساتھ ہیں, عدنان خان کاکڑ صاحب نے بھی جوائن کر رکھا ہے, اور ابھی فیاض بلانا صاحب ہمارے ساتھ ہیں ٹورانٹو سے, سینئر صحافی ہیں, تجزیہ کار ہیں, اور آپ نے ایک ٹیلی ویژن شو کے ماڈریٹر بھی ہیں. ان سے ہم بات کرتے ہیں لیکن ایک بریک. جی ڈاکٹر صاحب بالکل, میں معافی چاہتا ہوں آپ سے, بلکہ ہم نے آدھے گھنٹے سے زیادہ وقت لے لیا. بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا, ہمارے پروگرام میں آپ شریک رہے, آپ کا بہت شکریہ. ایک بریک لیتے ہیں سامعین, بریک کے بعد واپس آئیں گے اپنے پینلسٹ سے, اسی موضوع پہ گفتگو آگے بڑھاتے ہیں.
وی او اے اردو اب آپ کے ہاتھ میں,
پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے.
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو اب ایپ سٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ ہے, پروگرام ہے راؤنڈ ٹیبل, میں ہوں اسد حسن اور پروڈیوسر ہیں اسفر امام. بات ہم کر رہے ہیں سوشل میڈیا اور سیاسی اور سماجی تقسیم کے اوپر. فیاض ولانا صاحب نے ہمیں جوائن کیا ہے ٹورانٹو کینیڈا سے, اور عدنان خان کاکڑ صاحب ہمارے ساتھ موجود ہیں, ایڈیٹر ہم سب. ولانا صاحب بہت شکریہ آپ کا. اس سے پہلے فواد چودھری صاحب بھی ہمارے پروگرام میں شریک تھے, پروفیسر ہما بکائی صاحب ابھی, اور ڈاکٹر سہیل چیمہ صاحب بھی. بات ہم کر رہے ہیں سوشل میڈیا کے رول پہ, آپ بھی بہت لکھتے ہیں اور آپ کو بہت فیڈ بیک بھی آتا ہے, آپ کی فین فالوئنگ بھی ہے, آپ اپنا ٹی وی شو بھی اس میں شیئر کرتے ہیں. مجھے یہ بتائیے گا, سوشل میڈیا تقسیم کا سبب بن رہا ہے؟ بظاہر جو رابطوں کے لیے چینل بنایا گیا تھا وہ رابطے تو استوار کر رہا ہے, تعلق کمزور کر رہا ہے, کیا کہیں گے آپ؟
بات یہ ہے کہ ہمارے ہاں جس طرح ڈاکٹر سہیل سیما صاحب کہہ رہے تھے کہ ٹالرنس لوگوں میں آ رہی ہے, بالکل ٹھیک بات ہے. آج سے سال پہلے, 2 سال پہلے جو آپ سوشل میڈیا پہ دیکھتے تھے لوگوں کا رویہ, لوگ ایک دم بھڑک اٹھتے تھے, اب لوگوں میں وہ ٹالرنس آ رہی ہے. بات کرنے سے ہی ٹالرنس آتی ہے, ایک دوسرے کا موقف سننے سے ہی سمجھ آتی ہے کہ دوسرے بندے کا پوائنٹ آف ویو کیا ہے. بالکل ٹھیک بات ہے, لیکن آپ یہ دیکھیں کہ کتنے پرسنٹ لوگ ہیں جو اس چیز کو اس طرح ابزارب کر رہے ہیں جس طرح آپ سوشل میڈیا پہ اسے لے کے آتے ہیں. اس میں شاید پرابلم ہمارا یہ ہے کہ ہمارے لوگ, ہماری جنتا جو ہے, اکثریت جو ہے, وہ بہت بیکورڈ ایریاز میں, بہت بیکورڈ سکولنگ ہے ان کی, یا ان کی ایجوکیشن کا وہ لیول ہی نہیں ہے جس لیول پہ آپ یا ڈاکٹر سہیل چیمہ صاحب یا عدنان خان کاکڑ صاحب بات کر رہے ہیں. اس لیول تک بہت تھوڑی پرسنٹیج ہماری لوگوں کی پہنچی ہے جس میں جن کا ابزارب کرنے کی صلاحیت زیادہ ہے. اب یہاں ذمہ داری کس کی بنتی ہے؟ وقت کے ساتھ ہم لرن تو کریں گے, کر رہے ہیں, بالکل کریں گے, لیکن ذمہ داری بنتی ہے گورنمنٹ کی اور میڈیا پرسنز کی. فار ایگزامپل ہم میڈیا کی پہلے بات کرتے ہیں جن کی ذمہ داری شاید ابتدائی سٹیجز میں آتی ہے. فار ایگزامپل عام طور پر کہا جاتا ہے کہ ٹو انفارم, ٹو ایجوکیٹ اینڈ ٹو انٹرٹین, تین ریزنز بتائے جاتے ہیں کہ وی آر ہیئر ٹو انفارم یو, وی آر ہیئر ٹو ایجوکیٹ یو, اینڈ وی آر ہیئر ٹو انٹرٹین یو. لیکن ہم نے انفارمیشن میں, ہمارے بارے میں یہ کہا جاتا ہے کہ اگر آپ میڈیا نہ دیکھیں تو آپ مس انفارم رہیں, انفارم رہیں گے, لیکن اگر آپ دیکھیں گے تو آپ مس انفارم ہوں گے. اس کا مطلب ہے کہ ہمارے لوگ, میڈیا والے بھی اس طرح ذمہ داری ادا نہیں کر رہے انفارمیشن کے حوالے سے, اتھینٹسٹی کو چیک نہیں کیا جاتا, چیزیں آن ایئر چلی جاتی ہیں. ایجوکیشن کا ہمارے ہاں کوئی رواج ہی نہیں ہے, ہمارے میڈیا پرسنز کے ذہن میں یہ بات ہی نہیں ہے کہ ہم لوگوں کو, ہم نے ایجوکیٹ بھی کرنا ہے. ہم ریٹنگ کے چکر سے ہی ابھی تک نہیں نکل رہے. ابھی تک جتنے بھی ہمارے مسائل آج تک سامنے آئے ہیں, چاہے وہ ابھی یہ تازہ ترین ایونٹ تھا یا اس سے پہلے جتنے بھی آئے ہیں, ہر جگہ یہی شکایت کی گئی ہے کہ ریٹنگ کے چکر میں ٹیلی ویژن چینل نے پروگرام کو آف ایئر نہیں کیا, یا اسے بار بار ریپیٹ کیا ہے, یا اس پہ زیادہ ریٹنگ انہیں ملی ہے, اینڈ دے آر ہیپی وتھ دیٹ. وہ یہ نہیں سوچ رہے کہ ہم سوسائٹی میں لوگوں کو کیا ایجوکیشن کیا کر رہے ہیں, لوگوں کو ایجوکیٹ کیا کر رہے ہیں. اور انٹرٹینمنٹ جو تیسرا ہے, ہمارا زیادہ زور انٹرٹینمنٹ پہ ہے. فار ایگزامپل آپ پاکستان میں شام کو سات سے آٹھ یا آٹھ سے نو بجے تک جو پروگرام دیکھے جاتے ہیں سنجیدہ پروگرام ان کی ویورشپ کم ہے اور رات دس سے گیارہ اور گیارہ سے بارہ جو مزاحیہ پروگرام ہیں ان کی ویورشپ زیادہ ہے
سر لوگ انٹرٹینمنٹ کی طرف جانا پولیٹیکل ڈرامے کے بجائے ڈرامے کی طرف جانا چاہتے ہیں ولانا صاحب ابھی ہمیں کاکر صاحب بھی ہمارے ساتھ ہیں میں آپ سے ایک اور ریفرنس میں بات کروں جو آپ نے گفتگو کی ہے کاکر صاحب ایک آن لائن ویب سائٹ ہے آپ کو پتا ہے نیوز اینڈ انالیسز اینڈ بلاگز کی اس میں بہت سارے لوگ یہ کہہ سکتے ہیں کہ جی رائٹ لیفٹ میں سے لیفٹ والے زیادہ ہیں تو رائٹ کا نقطہ نظر کم ہے یا نہیں ہے لیکن آپ نے یہ دیکھا کہ وہاں پہ بحثیں جنم لیتی ہیں وہاں مختلف بات کہی جاتی ہے جو ہمارے جو کنونشنل نیوز پیپر ہیں وہاں پہ نہیں لکھی جا رہی لیکن آخر اس ویب سائٹ نے جگہ بنائی یہ بات جو ہے میڈیا ٹیلی ویژن چینلز کے اوپر اپلائی کیوں نہیں ہوتی وہ کیوں مخصوص آسان سیاسی مباحثوں میں کو ماڈریٹ کرنے میں لگے ہوئے ہیں وہ ان ایشوز کے اوپر بات کیوں نہیں کرتے اگر کرنے لگ جائیں گے تو وہاں پہ ایجوکیشن آٹومیٹکلی ہونا شروع ہو جائے گی
بات یہ ہے کہ وجاہت مسعود صاحب جیسے اور عدنان خان کاکڑ صاحب جیسے سنجیدہ لکھاری اور سنجیدہ لکھنے والے اور چیزوں کو سنجیدہ لے کے چلنے والے ہماری سوسائٹی میں کتنے بندے ہیں بات یہ ہے کہ جب تک فار ایگزامپل آج میں ایسے ایک ایگزامپل دے رہا ہوں کہ اگر ہمارے بڑے ایک دو تین چار چینلز میں سے کسی ایک جگہ پہ عدنان خان کاکڑ یا وجاہت مسعود صاحب جیسا کوئی بندہ بیٹھا ہوگا تو آپ دیکھیے گا کہ ود ان ٹو تھری فور ویکس آپ کو چیزیں وہاں چینج ہوتی نظر آئیں گی جب ان کے ہاتھ میں ڈیسیجن پاور وہاں آئے گی لیکن وہاں تو کاروباری لوگ بیٹھے ہوئے ہیں وہاں تو وہ بندہ بیٹھا ہوا ہے جس کی زیادہ جو ہمارے
لیکن میں یہی تو کہہ رہا ہوں کہ اگر کاروبار کے نقطۂ نظر سے بھی دیکھنا ہے تو آخر عدنان خان کاکڑ اور وجاہت مسعود کی ویب سائٹ کاروباری نقطۂ نظر سے بھی سب سے زیادہ دیکھی جا رہی ہے نا
دیکھی جا رہی ہے لیکن پھر وہی بات ہے کہ یہ بیسیکلی کاروباری ذہن کے لوگ نہیں ہیں آپ ان کے ساتھ بیٹھیں ان کے ساتھ گفتگو کریں آپ کو ایک گھنٹہ بیٹھیں دو گھنٹہ بیٹھیں ان دونوں بندے جن کی ہم ایگزامپل لے رہے ہیں اور بھی ایسی ایگزامپلز ہیں ان کے ساتھ بات کرتے ہوئے اے ٹو زی ان کی گفتگو ایشوز پہ ہوگی ٹاپکس بھی ہوگی ہمارے سوشل ایشوز بھی ہوگی کاروبار کی کوئی بات ان کے پاس سے نظر نہیں آئے گی ایز کمپیئر ٹو دیز ٹو پیپل آپ کسی اور کاروباری شخصیت سے ملیں گے اس کی بات شروع کاروبار سے ہوگی اور ختم بھی کاروبار پہ ہوگی تو یہ ہمارے ہاں یہی ہوتا ہے جو اچھے جرنلسٹ ہوتے ہیں وہ اچھے کاروباری نہیں ہو سکتے لیکن ہمیں کہیں کو مکس اینڈ میچ کہیں بیلنس لانا پڑے گا کہ کاروباری لوگوں کو اور جو میڈیا کے لوگ ہیں دونوں کو کہیں مل کے کہیں بیٹھنا ہوگا اور سوچنا ہوگا کہ کاروبار کے ساتھ ساتھ ہم نے اس قوم کی کچھ ایجوکیشن بھی کرنی ہے
اس قوم کو لیکن اس ایجوکیشن میں بھگتنا کتنا پڑتا ہے
آپ جو پروگرام کر رہے ہیں آپ کی طرح کے پروگرام کتنے کیے ہیں پاکستان میں کسی نے نہیں کیے کیونکہ وہاں کسی کو یہ فکر ہی نہیں ہے کسی کو یہ سوچ ہی نہیں ہے ان کو اندازہ ہی نہیں ہے کہ یہ ماروی سرمد اور خلیل کی لڑائی نہیں ہے یہ ہمارے دو سوسائٹی کے دو فیکٹس دو بڑے گروپ میں ہم تقسیم ہو گئے ہیں یہ ان کی لڑائی ہے اور پھر اس کے بعد آپ ایک جگہ ایک چینل نے انہیں بین کیا کہ جی میں آپ کو ڈرامے نہیں دیکھنے دوں گا میں آپ کو فلم لکھنے نہیں دوں گا جو کنٹریکٹ تھے وہ واپس لے لیے لیکن وہ موصوف جا کے باہر کہتے ہیں کہ
میں نے چھوڑ دیا
انہوں نے جو ورڈنگ یوز کیا وہ ریپیٹ بھی نہیں یہاں کر سکتے انہوں نے وہاں
ہماری
مختلف تقریبات میں انہیں مہمان خصوصی بلایا جا رہا ہے اور آپ وہ اپنے طور پر اپنے آپ کو سر خلیل کہتے ہیں لوگوں کو کہتے ہیں میں تو سر خلیل ہو گیا ہوں اس کے بعد مطلب وہ اپنے طور پر انہیں سر کا خطاب بھی اپنے آپ کو لے لیا اور لوگ دے رہے ہیں انہیں وہ خطاب
جی عدنان خان کا گھر سے
ہمارے لوگوں کو سوچنا ہوگا کہ ہم کس کو پروموٹ کر رہے ہیں اور کس کو پروموٹ نہیں کر رہے
عدنان خان کاکڑ صاحب ایجوکیشن بھلے وہ آپ کے پلیٹ فارم سے ہو بھلے وہ سوشل میڈیا پلیٹ فارم سے ہو اس کی قیمت کیا ادا کرنا پڑتی ہے کمرشل اس کی ویلیو کتنی رہ گئی ہے خاص طور پہ اگر ہم پاکستانی سوسائٹی کی بات کریں
دیکھیں اگر ہم ٹی وی چینلز کے تناظر میں بات کریں تو جو کیمرہ نے ریگولیشن دی ہوئی ہیں اس میں تو انہوں نے بتایا ہوا ہے کہ آپ نے اتنے اتنے وقت آپ نے نا گھنٹے کے اندر آپ نے لازمی پبلک سروس میسجز کو دینا ہے باقی سب کو دینا ہے اس کو حکومت کتنا انفورس کر رہی ہے کیا کیمرہ نے اس کے اندر انفورس کیا ہے اب مذاکرات کو تو چھوڑیں چلیں وہ تو پیسے کما رہے ہیں کمرشل بیسس پہ چل رہے ہیں انہیں جھگڑا اور کنٹراورسی چاہیے لیکن جو آپ کے یہ ہے جو پبلک سروس میسجز کی اسپیس ہے اس کو یوٹیلائز کرنے پہ کیوں نہیں پابندی ہے چینلز پہ کیوں نہیں سکتی ہے ٹھیک ہے دوسرے پھر آپ یہ بات درست ہے جو ابھی فیاض صاحب نے کی کہ ہمارا زیادہ آڈینس ہے جو ٹی وی چینلز دیکھ رہے ہیں وہ پڑھنے لکھنے والا نہیں ہے چلتے پھرتے ہیں مطالعے میں دلچسپی نہیں رکھتے ہیں ٹی وی دیکھ لیا انہوں نے ان کو لڑائی جھگڑا بھی زیادہ پسند آ رہا تھا ٹھیک ہے ہمارے یہاں تو یہی چیز ایک کریڈٹ سمجھی جاتی ہے نا کہ دیکھو جی کتنا منہ توڑ جواب دیا اگلے کو جوتا مار دیا ہم بڑا سنجیدہ کالم لکھتے ہیں اس کے اوپر یہ والا آتا ہے تعریف
और अनफॉर्चुनेटली कई सोशल मीडिया आउटलेट्स हैं जो ऐसे ऐसे लफ्ज़ों के साथ अपने कंटेंट को प्रमोट करते हैं जिसका तसव्वुर भी नहीं किया जा सकता। प्रोग्राम के बिल्कुल आखिर में अहमद वक्कास जंजुआ हमारे साथ हैं पाकिस्तान तहरीक इंसाफ से, इनकी भी वाबस्तगी, हमने फवाद चौधरी को भी फेडरल मिनिस्टर अथॉरिटी के तौर पर लिया था और ये बिल्कुल एकेडमिक डिबेट है, पार्टीजन नहीं है, लेकिन हम चाहेंगे कि बाकी पार्टियों से भी खासतौर पर उनके जो डिजिटल मीडिया या सोशल मीडिया को हैंडल करते हैं वहाँ से हमें लोग ज्वाइन करें। वक़ास साहब बहुत शुक्रिया, हम बात कर रहे थे सोशल मीडिया की और उसकी वजह से सियासी और समाजी तकसीम की। आप हमें ये बताइएगा कि जो कॉन्टेंट आपके ऑफिशियल पेजेस पर आता है उसमें इस एक तो होता है ना सियासी मैसेज अपना, वो आपका राइट है, लेकिन बाकियों को ब्लेम ना किया जाए और वो किसी बड़ी सियासी तकसीम या दराड़ का सबब ना बना जाए, इसका कौन ख्याल रखता है, रखता भी है या नहीं रखता? और ये जो मैसेज अगर वो कंट्रोवर्शियल है तो आपको पार्टी लीडरशिप की तरफ से आता है या सोशल मीडिया टीम जो डिसाइड करती पोस्ट कर सकती है?
जी बहुत शुक्रिया, आपने मौका दिया इस फोरम पे बात करने का। बेसिकली हमारी जो पार्टी है, सबसे पहले तो ये समझने की जरूरत है कि पीटीआई ज्यादा खुद सोशल मीडिया का एक डिविडेंट है और सोशल मीडिया की वजह से ही पीटीआई में एक जो करिश्मा है, जो चाम है, वो बरकरार है। इसमें सोशल मीडिया का एक बहुत बड़ा किरदार है। अब जो सोशल मीडिया का हमारा जो पार्टी का कंटेंट है, ऑब्वियसली वो एजुकेशनल कंटेंट ज्यादा होता है, वो डिसिमिनेशन ऑफ इंफॉर्मेशन के लिहाज से एक्चुअली किया जाता है। जो हमारे प्रोजेक्ट्स होते हैं ऑन ग्राउंड उसके बारे में, अनलेस के अनटिल कोई ऐसी कॉन्ट्रोडिक्टरी बात हो जिसपे हमें स्टेटमेंट इशू करनी हो थ्रू सोशल मीडिया, तो उसके लिए फिर हम सोशल मीडिया का प्लेटफॉर्म भी यूज करते हैं और प्रॉपर एक उसकी स्क्रूटनी होती है और उसमें ये इस चीज का ख्याल रखा जाता है कि उसमें एथिक्स को और कोड ऑफ कॉन्टेक्ट को देखा जाए और वो पहले अप्रूव होता है, उसके बाद वो कंटेंट सोशल मीडिया पे जाता है। अब चाहे वो ट्विटर के पेजेस हो, चाहे वो हमारा जो फेसबुक पेजेस हो, या जो
एक हो गया ऑफिशियल, एक अनऑफिशियल है आपके जो एक आर्मी है, जो आपके सपोर्टर हो सकते हैं, वाबस्तगी हो सकती है, जाहिर है उनके ऊपर कोई कदगन नहीं है इस सेंस में कि उनके पास आपके आपके ट्विटर्स को या बाकी हैंडल्स जो हैं वो आपको नहीं, आपके पासवर्ड से नहीं कर रहे, लेकिन उनकी एजुकेशन के लिए कभी कोई मैसेज कि एक लिमिट में रह के बात करनी है।
देखिए ये तो अभी आप एक ब्रॉडर स्पेक्ट्रम पर बात कर रहे हैं, जाहिर है जब आप ब्रॉडर स्पेक्ट्रम पर बात करेंगे तो फिर आप इस माशरे की जो खदोहाल है उनको साथ लेके बात करेंगे। बेसिकली सोशल मीडिया पे अगर ये कहा जाए कि सोशल मीडिया पे मादक पदार्थ आज़ाद नहीं है तो ये गलत होगा। सोशल मीडिया पे बहुत सी ऐसी चीजें जो हैं जो नहीं होनी चाहिए, उसकी एक बेसिक रीजन ये है कि सोशल
मीडिया
I'm sorry?
मतलब वो आपके सपोर्टर्स भी ऐसे हैं जिनकी तरफ से ऐसी बहुत सारी चीजें पोस्ट होती हैं जो नहीं होनी चाहिए, राइट?
देखिए वो सपोर्टर्स ऐसे हैं और सपोर्टर्स ऐसे नहीं है, बस ये एक अलग बहस है, लेकिन वो भी हमारे ही लोग हैं, वो भी इसी मोर्चे का हिस्सा हैं। अब चाहे वो पीटीआई को सपोर्ट करते हैं या किसी और पॉलिटिकल पार्टी को सपोर्ट करते हैं, लेकिन इसके लिए बाकायदा एक एजुकेशन होनी चाहिए, इसमें लोगों को पोलिटिसाइज करके उनको बताना।
मैं खासतौर पर सियासी जमातें हैं ना, इनके नुमाइंदों से स्पेशली एक हमारा प्रोग्राम होगा कि उनकी अप्रोच क्या होती है। आखिरी दो मिनट अदनान खान काकड़ साहब और फयाज वलाना साहब, आप इसको सम अप कीजिएगा कि ये जो मुबाहिस के बाद हमें जो दराड़ें, जो तकसीम नजर आती है, अब इसको कम कैसे किया जाए? एक एक मिनट है दोनों के पास। विलाना साहब
जी, बात जो हम पहले कर रहे थे उसमें अभी ये पीटीआई वाले साहब शरीक हुए, बहुत अच्छी बात है, लेकिन आप देखें ना ये गवर्नमेंट में बैठे हुए हैं और इनका भी लबो लहजा ये है कि ऐसा होना चाहिए, ऐसा होना चाहिए। इनके ख्याल बहुत अच्छे हैं, लेकिन मैं समझता हूँ हमारे यहाँ ये जो प्रॉब्लम हो रहा है, वो प्रॉब्लम ये हो रहा है कि जितनी तेजी से दुनिया चेंज हो रही है, इतनी तेजी से हमारे यहाँ कानून साजी नहीं हो रही। हमारी पार्लियामेंट में आप देखें पिछले 10, 20, 30 महीनों में कितने कानून आए हैं जिनका कोई रेलेवेंस हुआ। हमारे लेटेस्ट जो टेक्नोलॉजीज आ रही हैं, दुनिया में चीजें आ रही हैं, वहाँ एक तो कानून साजी तेज करनी पड़ेगी हमें, एक बात। दूसरी बात, अभी अदनान खान काकड़ साहब ने पैमरा की जब बात की, पैमरा वाले फाइन कर देते हैं, एक प्रेस रिलीज जारी कर देते हैं, बहुत सख्ती करें तो किसी एंकर पे एक महीने, एक हफ्ते या दो तीन महीने की पाबंदी लगा देते हैं। बुनियादी तौर पर बात यह है कि अगर ये चैनल जो पाकिस्तान में चल रहे हैं, इनके आप लाइसेंसेज उठा के देखें, इनमें बहुत सारे चैनल वो हैं जिनको 20% से ज्यादा इन्फॉर्मेशन की बात वो कर ही नहीं सकते, उनके पास 20% की
और 20 सेकंड आपके। अदनान खान काकड़ साहब समाप्त कीजिएगा, दरियाड कैसे काम हो,
कैमरा जो है रूल अप्लाई करे तो।
काकड़ साहब 20 सेकंड।
देखिए इसमें ना हमारे मीडिया को रोल प्ले करना चाहिए, कैमरा को फोर्स करना चाहिए कि अपने पब्लिक सर्विस मैसेजेस को सामने लाए। सियासी लीडरशिप का बहुत ज्यादा रोल है कि दूसरी सियासी पार्टियों से नफरत को जाकर ना करें।
बहुत शुक्रिया अदनान खान का, अगर आप हमारे साथ थे। फयाज बलाना साहब आपने हमें ज्वाइन किया, वकास साहब आपने हमारे लिए वक्त निकाला, और तमाम पैनलिस्ट जो आज के प्रोग्राम में शरीक हुए। प्रोड्यूसर अश्वर इमाम और मेजबान असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
हिजरत इंसान अजल से करता आ रहा है, और ये इसका एक बुनियादी हक भी है कि खुदा की ज़मीन पर वो जहाँ चाहे रहे। बुनियादी तौर पर तो उसका वतन वही होता है जहाँ वो पैदा हुआ और जहाँ उसके आबाओ अजदाद बसते हों, मगर वक्त के साथ साथ दुनिया सुखड़ती जा रही है और हिजरत का अमल भी तसलसल से जारी है। अगरचि इसकी तारीख बहुत पुरानी है, मगर सन 2015 में अगर आप देखें तो ये सिलसिला बहुत शिद्दत से शुरू हुआ, क्योंकि शाम जैसे ममालिक में तनाज़ा ज़ोर पकड़ गया और ज़िंदगी मुश्किलात में घिर गई। अफ्रीकी ममालिक में इक्तिसादी मुश्किलात और तनाज़ों ने ज़िंदगी मुश्किल कर दी। नस्ली जबर व सितम ने रोहिंग्या मुसलमानों के लिए ज़मीन तंग कर दी। ये कुछ मिसालें हैं। इसी तरह दीगर महाजरीन बड़ी तादाद में दूसरे मुल्कों का रुख करने लगे। एशिया, यूरोप, ऑस्ट्रेलिया सब इसकी लपेट में आए। कुछ मुल्कों ने बड़ी फराख दिली से इन तारिकिन वतन को अपने यहाँ पना दी। इनमें ज़्यादातर यूरोप में पनागुजीन हुए, और फिर मसाइल पैदा होने शुरू हुए। मसाइल से भाग कर आने वाले ये लोग खुद मसला कैसे बन गए, आज कुछ इसी पे बात करेंगे। हमारे साथ हमारे जो मेहमान हैं उनका तारुफ आपसे करवा दूं। मिडिलसेक्स यूनिवर्सिटी लंदन के प्रोफेसर डॉक्टर ताहिर वास्ती हमारे मेहमान हैं, और हमारे मेहमान हैं डॉक्टर ज़ुबैर इकबाल, एडवाइज़र IMF और मशरक़ वस्ती के उमूर के माहिर। और डॉक्टर ताहिर वास्ती, गुफ्तगू का आगाज़ आप ही से करते हैं। आप जानते हैं कि यूरोप में जो माइग्रेंट्स हैं कितनी बड़ी तादाद में आए, और हाल ही में यानी सन 2015 कोई बहुत दूर की बात नहीं है, एक बहुत बड़ा बहरान पैदा हुआ इमिग्रेंट्स का वहाँ। तो कुछ बताइए हमें कि यूरोप ने किस फराख्तली का मुजाहरा किया और वहाँ क्या मसाइल पैदा हुए।
जी शुक्रिया जी। बरतानिया ने की हकूमत ने तो शायद बहुत ज्यादा फराख्तली का मुजाहरा नहीं किया, लेकिन बरतानिया की आवाम ने यकीनन बहुत फराख्तली का मुजाहरा किया, और जो जो महाजरीन यहाँ पे सीरिया से और दूसरी जगह से आए उनके लिए उन्होंने अपने घरों के दरवाजे खोले, जो मसाजिद थी मसाजिद के दरवाजे खोले गए, और उनकी जो इमदाद छोटे छोटे मोहल्ले के लोग कर सकते थे उन्होंने इकट्ठी करके उनको की, उनके बच्चों को संभाला, उनके बच्चों को अपने घरों में जगह दी, और यकीनन बहुत काबिल स्तायश काम किया बरतानिया ने इन लोगों ने। और यूरोप में आप जैसे आप जानती हैं कि अपने दरवाजे खोल दिए और उन लोगों को खुशामदीद कहा। यकीन ये उस हवाले की बात है कि लोग जंगी जराइम से भागकर यूरोप की तरफ आ रहे थे। अब जो बुनियादी बात है, जैसे कि आपने कहा अपनी बहुत अच्छे शुरू करते हुए कि ये खुदा की जमीन है और इंसान का बुनियादी हक है कि वो जहाँ चाहे रहे, मेरा ख्याल है ये बात थोड़ी सी पुरानी हो गई है कि अब लोगों ने जमीन को बांट लिया है और अब ये हुकूमतों की जमीन है, और हुकूमत ये तय करती है कि किन लोगों को वहाँ रहने दिया जाए और किन लोगों को वहाँ रहने ना दिया जाए। अब सिर्फ हुकूमत ये रोक नहीं सकती अपने मुल्क से जाने वालों को, लेकिन आने वालों को तमाम हुकूमतों ने बड़ी कड़ी पाबंदियां और सख्तियां पैदा कर दी हैं ताकि लोग वहां आए ना। लेकिन यूनाइटेड नेशन और सिक्योरिटी काउंसिल और जो दूसरे इदारे हैं उनकी वजह से कुछ कानूनी मजबूरियां हैं जिनकी वजह से वो बहुत सारे लोगों को यहाँ आने से रोक नहीं सकते।
डॉक्टर ज़ुबैर इकबाल से बात करना चाहूंगी। बाज़ औक़ात लोग महज अच्छे रोजगार की तलाश में अपना मुल्क छोड़ते हैं, आप बताइए कि ज्यादा बड़ी वजह क्या है।
देखिए, जैसे आपने पहले भी फरमाया कि जो माइग्रेशन होती है ये एक लॉन्ग टर्म किस्म का इवेंट होता है, ये शॉर्ट टर्म नहीं होता, और इसके लिए अंदर शॉर्ट टर्म किस्म की जो आपको फ्लक्चुएशंस नजर आती हैं उनकी बड़ी शॉर्ट टर्म किस्म की वजूहत होती है। लेकिन सेकुलर वजह बेसिकली यही है कि जब मुल्क एक तरीके से एक ही रेट पर नहीं बढ़ते बल्कि डिफरेंट रेट्स पर उनकी ग्रोथ होती है, तो फिर होता यह है कि इनकम इनइक्वालिटी बढ़ती चली जाती है। उसी रिसोर्सेज को उन्हीं किस्म की स्किल्स पर तो जो रिटर्न्स होते हैं या वेजेस होते हैं वो एक मुल्क में कम होते हैं दूसरे मुल्क में ज्यादा होते हैं, तो ये इंसेंटिव पैदा होता है जिसको हम पुश कहते हैं, पुश फैक्टर, उसके کی بیسس پر پھر جو جو لوگ جن کے پاس سکلز ہوتی ہیں, لیکن چونکہ ملک بہت سلو گرو کر رہا ہے ریلیٹیولی ٹو دنیا کے باقی ملکوں کے مقابلے میں, تو پھر انسینٹو ہوتا ہے کہ وہ کسی ایسی جگہ جائیں جہاں پر ان کے ریٹرنز بہتر ہوں اور ان کی اکنامک کنڈیشن بہتر ہو جائے. جب تک یہ انکوالٹی رہتی ہے اس قسم کی ٹرانزیشن چلتی رہتی ہے. یہ صدیوں سے ایسا ہوتا آیا ہے, کوئی نئی بات نہیں ہے, لیکن اصل بات یہ آ جاتی ہے کہ اس کو ریگولیٹ کیسے کیا جائے, جو شارٹ ٹرم فورسز آتی ہیں درمیان میں ان کو کیسے ہینڈل کیا جائے.
مڈل سیکس یونیورسٹی لنڈن کے پروفیسر ڈاکٹر طاہر واسطی اور ڈاکٹر زبیر اقبال ایڈوائزر آئی ایم ایف اور مشرق وسطی کے امور کے ماہر. ڈاکٹر صاحب بہت بہت شکریہ. مدثر منظر, وائس آف امیرکا, واشنگٹن.
پروگرام آپ نے سنا راؤنڈ ٹیبل. یہ پروگرام نشے مقرر کے طور پر پیش کیا گیا.